यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सरकारद्वारा सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका 2081 स्वीकृत। अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले जानकारी लिन सक्ने अनलाइन सेवाको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलद्वारा शुभारम्भ। काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख एवं कंग्रेस नेता पीएल सिंहको अन्त्येष्टि। सिंहको निधनमा भोलि नेपाली कंग्रेसले कार्यालयहरू बन्द गर्ने। फ्रान्सको मायोट क्षेत्रमा आएको आँधीका कारण पिउने पानी र खानाको अभावले हजारौं मानिस प्रभावित। र मलेसियामा जारी एसीसी अण्डर 19 महिला एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानलाई हराउँदै सेमी फाइनलमा प्रवेश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का समेस, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका 2081 स्वीकृत गरेको छ। मंगसिर 27 र 28 गते बसेको मन्त्री परिषद बैठकको निर्णयहरू आज मन्त्रालयमा सार्वजनिक गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले निर्देशिका अनुसार सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई प्रोत्साहन गर्दै सार्वजनिक गरिने बताउनुभयो।
नेपाल सरकार र गणतन्त्र भारत सरकार बीच हस्ताक्षर हुने वास WASH वाटर सेनिटेसन एन्ड हाइजिन क्षेत्रको विकास सम्बन्धी संसदीय पत्र स्वीकृत गर्ने, द्वितीय सुशासन आयोग गठन तथा सञ्चालन पहिलो संशोधन आदेश 2081 स्वीकृत गर्ने, सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशक 2081 स्वीकृत गर्ने, सार्वजनिक निकायमा सार्वजनिक कार्यक्रमहरूमा स्वदेशमै उत्पादन भएका वस्तुहरूको प्रयोग गर्ने, उदाहरणलाई हाम्रो डस्टबिन पनि स्वदेशी हुनु पर्यो, सानो कुरोबाट भनेको मैले, टेबलको चाहिँ राख्ने चिज पनि स्वदेशी हुनु पर्यो, विभिन्न मन्त्रीहरूले लगाउने ड्रेस पनि स्वदेशी हुनु पर्यो, लगायतका सबै चिजहरू। त्यस्तै लघु घरेलु तथा सानो उद्योग प्रवर्तन नीति 2081 स्वीकृत गर्ने।
संचार मन्त्री गुरूङले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्नुको साथै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको संचालक समितिको सदस्यमा डाक्टर राजेन्द्र प्रसाद बराल, दीपकराज सापकोटालाई मनोनयन गर्ने निर्णय भएको जानकारी दिनुभयो। यस्तै फुटबल, कराते र भलिबल प्रतियोगितामा विजयी खेलाड़ी, प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी 35 जनालाई पुरस्कार तथा सम्मान गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको सरकारका प्रवक्ता एवं संचार मन्त्री गुरूङले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले राष्ट्रिय शहरी नीति 2081, औद्योगिक तथा लगानी कोष संचालन कार्यविधि, लघु घरेलु तथा साना उद्योग प्रवर्धन नीति र विद्युतीय सुशासन आयोग गठन तथा संचालन पहिलो संशोधन आदेश 2081 स्वीकृत गरेको छ। मन्त्री परिषद बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने हरित उत्थानशील र समावेशी विकास कार्यक्रमका लागि 100 मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने लगायत विभिन्न अनुदान सहायता तथा ऋण स्वीकार गर्ने लगायतका निर्णय समेत गरेको छ। काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख पीएल सिंहको आज साँझ अन्त्येष्टि गरिएको छ। काठमाडौँको डल्लु नजिकै कंकेश्वरी घाटमा सिंहको अन्त्येष्टि गरिएको हो। कंग्रेसका पूर्व केन्द्रीय सदस्य, जनसंख्या तथा वातावरण पूर्व मन्त्री तथा काठमाडौँ महानगरपालिकाका पूर्व नगर प्रमुख 88 वर्षीय सिंहको काठमाडौँको चाक्सीबारीमा आज बिहान निधन भएको थियो। प्रजातन्त्र पुनस्थापनापछि 2049 स्थानीय तह निर्वाचनमा कंग्रेसका तर्फबाट उहाँ काठमाडौँ नगरपालिकाको नगर प्रमुख निर्वाचित हुनुभएको थियो। स्वर्गीय सिंहकै पहलमा 2052 काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो। स्वर्गीय सिंहले कंग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकाले उहाँको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने नेपाली कंग्रेसले जनाएको छ। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको आज बसेको आकस्मिक बैठकले काठमाडौँ महानगरपालिकाका पूर्व नगर प्रमुख पीएल सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। बैठकले नेता सिंहको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। स्वर्गीय सिंहप्रति सम्मान प्रकट गर्दै बैठक विभागले पुस एक दुई र तीन गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ। यस्तै पुस दुई गते मंगलबारका दिन केन्द्र प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको तेह्रौं दिनसम्म केन्द्र प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र तेह्रौं दिनमा काठमाडौँमा शोक सभा आयोजना गर्ने निर्णय समेत गरिएको पौडेलले बताउनुभयो। पूर्व नगर प्रमुख सीमाप्रति नेपाली कंग्रेसका नेताहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर श्रद्धांजलि अर्पण गर्नुभयो। स्वर्गीय सीमालाई पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरूङ, महामन्त्री गगन कुमार थापा, सहमहामन्त्री जीवन परियार, पूर्व उपसभापति गोपाल मान श्रेष्ठ लगायतले पुष्प गुच्छा सहित श्रद्धांजलि अर्पण गर्नुभएको पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। यस्तै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले आज चाक्सीबारी पुगेर पूर्व नगर प्रमुख सिंहको पार्थिव शरीरमा श्रद्धांजलि अर्पण गर्नुभएको थियो। नेपालमा अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद धर्मराज राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहने गरी थालेको अनलाइन सेवाको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज शुभारम्भ गर्नुभएको छ। उहाँले यस सेवाबाट देशभरका नागरिक लाभान्वित हुने गरी सेवा विस्तार गर्न मन्त्रालयले आवश्यक काम गरिरहेको बताउनुभयो। उहाँले प्रादेशिक अस्पताल पनि प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य भएको जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीका प्रवक्ता वसन्त कुमार शर्माले जानकारी दिनुभयो। सहकारी ठगी सम्बन्धी मुद्दामा कार्तिक दुई गते काठमाडौँबाट पक्राउ गरी उहाँलाई पोखरा लगिएको थियो। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समाजमा संसदीय व्यवस्थाको महत्व बुझाउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको संसदीय पत्रकारिता अवधारणा र अभ्यास पुस्तकको आज काठमाडौँमा विमोचन गर्नुहुँदै सभामुख घिमिरेले संसदीय गतिविधि जनतामा पुर्याउन र त्यसको उचाइ बढ़ाउन संसदीय पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सांसद र पत्रकारहरू बीचका सम्बन्ध अझ सहज र सुमधुर बनाउनका लागि खुल्ला बहस हुनुपर्नेमा जोड़ दिनुभयो। उपसभामुख इन्दिरा राणा मगरले मानिसमा उत्साह र जाँगर आउने समाचार लेख्न पत्रकार जगतलाई आग्रह गर्नुभयो। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले संसदीय मामिला पत्रकार समाजले प्रकाशन गर्दै आएको संसदीय रिपोर्टिङ सम्बन्धी पुस्तक पत्रकारका लागि मात्रै नभई संसद बुझ्न चाहने सबैका लागि महत्वपूर्ण रहेको बताउनुभयो। 150 विश्व हुलाक दिवस र इन्टरपोलको 100 वार्षिक उत्सवको अवसर पारेर सरकारले 10 रूपियाँ दरका दुई हुलाक टिकट प्रचलनमा ल्याएको छ। हुलाक सेवा विभागले आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले टिकटमा टाँचा लगाएर प्रचलनमा ल्याउनु भएको हो। मन्त्री गुरूङले नेपालमै जनशिक्षा सामग्रीले छापेको हुलाक टिकट प्रचलनमा ल्याउन पाएकोमा खुशी व्यक्त गर्दै राष्ट्रिय सुरक्षाको लागि पनि यस्ता छपाएका कामहरू स्वदेशमै गर्ने गरी संरक्षण मुद्रण केन्द्रलाई प्रभावकारी ढंगबाट संचालनमा ल्याउन आवश्यक रहेको बताउनुभयो। मन्त्री गुरूङले राहदानी, राष्ट्रिय परिचय पत्र, नागरिकता लगायतका स्मार्ट कार्डहरू नेपालमा नै छाप्न सकिने गरी काम अगाडि बढ़ाइएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कंग्रेसको राजनैतिक गठबन्धनको मुख्य उद्देश्य मुलुकमा राजनैतिक स्थायित्व कायम गर्दै विकासमा गतिशीलता ल्याउनु रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित दि राइजिङ नेपालको 59 वार्षिक उत्सव समारोहमा उहाँले देश विकासको मुख्य बाधकका रूपमा रहेको राजनैतिक अस्थिरता अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। पटक पटक सरकार बन्ने र परिवर्तन हुने प्रवृत्तिले निर्माणाधीन विकास योजना नियम र आधारहरू लथालिङ्ग भएको बताउँदै सरकारका प्रवक्ता गुरूङले वर्तमान गठबन्धन सरकारले राजनीतिक स्थायित्व सहितको विकासमा जोड़ दिएको उल्लेख गर्नुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासियाले कानून व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउन नेपाल कानून व्यवसायी परिषद ऐन परिमार्जन गर्न आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिको आजको बैठकमा कानून व्यवसायी परिषद ऐन दोस्रो संशोधन विधेयक 2051 माथिको सैद्धान्तिक छलफलमा उहाँले परिषदको ऐन परिमार्जन गर्न जरूरी रहेको बताउनुभयो। मन्त्रालयका सचिव उदयराज सापकोटाले लयर्स एकाडेमी खोलेर कानून व्यवसायीलाई तालिम दिने व्यवस्था गरिएको र विधेयक धेरै विषय परिमार्जन गरेर आएको बताउनुभयो। समितिका सभापति तुलसा कुमारी दाहालले विधेयकमाथि सैद्धान्तिक छलफलपछि सरकार भएका पक्ष र विज्ञसँग छलफल गरेर दफावार छलफल गरिने बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कोरियाको पूँजी र प्रविधि नेपाल भित्याउन चाहेको बताउनु भएको छ। नेपाल र गणतन्त्र कोरिया बीच कूटनीतिक सम्बन्ध विस्तारको 50 वर्ष पुगेको अवसरमा कोरिया स्थित नेपाली राजदूतावास र बुसान च्याम्बर अफ कमर्स कोरियाद्वारा आयोजित कार्यक्रममा उहाँले कोरियन लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो। उहाँले नेपालमा गरिएको वैदेशिक लगानीको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। महत्वपूर्ण व्यापार साझेदारका रूपमा रहेको कोरियाको भौगोलिक भौतिक विकास ज्ञान सिप र प्रविधिलाई नजिकबाट नियालिरहेको र कोरियामा भइरहेको विकासबाट नेपालीहरूले नेपाललाई थप लाभान्वित गर्न चाहेको उहाँले बताउनुभयो। राष्ट्रिय योजना आयोगले एक क्षेत्रको विकास गर्दा अर्को क्षेत्रमा नकारात्मक असर नपर्ने गरी विकास पूर्वाधार योजना बनाउने नीति लिएको जनाएको छ। राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याबारे छलफल गर्न बसेको राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर शिवराज अधिकारीले सड़क निर्माण गर्दा वनलाई विद्युत विस्तार गर्दा खानेपानीलाई असर पुर्याउँदा विकासले गति लिन नसकेको विगतबाट पाठ सिकेर अब योजना तर्जुमा गर्दा सबै निकायसँग समन्वय गरिने बताउनुभयो। दाङमा गाड़ी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने 12 घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिल वस्तुको चन्द्रौटाबाट बर्दियातर्फ जाँदै गरेको विंगर गाड़ी लमही नगरपालिका 9 च्याउखोला बक्स कटिङ नजिकै आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा शिवराज नगरपालिका 3 42 वर्षीय पृथ्वी थारू र सोही ठाउँका 60 वर्षीय फुलसी सारू रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायक उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो। विगतका वर्षमा एक बाली मात्र लगाएर बाँकी समय फुर्सदीला हुने कैलालीका किसानहरू अहिले वर्षभरि नै बहु बाली लगाएर मनग्ञ आमदानी गर्न सफल भएका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
गाउँमा कृषि सहकारी र समूह मार्फत किसानलाई आधुनिक खेती किसानीतर्फ आकर्षित गरेपछि अहिले किसानहरू वर्षभरि खेतीबारीमा व्यस्त देखिने गरेका हुन्। उनीहरूले अहिले वर्षमा 3 बाली घर भित्राउने गरेका छन्। लम्केचुवा नगरपालिका वडा नम्बर 5 किसान तुलसी थापा।
हामीले अहिले 3 खेती उठाउने गर्छौं हैन, एक सालमा पहिले सालमा 2 खेती मात्रै हुन्थ्यो, पहिलेको भन्दा अहिले धेरै फल्छ, हामी धेरै उत्पादन गर्न सक्छौ।
कैलालीको घोडाघोटी नगरपालिका वडा नम्बर 3 नारायणपुरका समीरा चौधरीलाई विगतका वर्षमा खेती बाली भन्नाले वर्षातमा धान र हिउँदमा गहुँ बाली भन्ने मात्र थाहा थियो। गाउँमा घोडाघोडी महिला कृषक समूह स्थापना भएपछि समूहमा आबद्ध समिताले विभिन्न तालिम समेत पाउनुभयो। तालिमपछि खेतीबालीमा आधुनिकरणसँगै बहुबाली र मिश्रित बालीको बारेमा थाहा पाएको र अहिले त्यसैको अनुसरण गरिरहेको बताउनुहुन्छ।
कृषक समूहको सरहरू आउँथे अनि मिश्रित बाली लगाउँदाखेरि अलिक फरक किसिमको आफ्नो खेती उब्जनी पनि हुन्छ अनि त्यसमा मल पनि हुन्छ भनेर भन्नुभयो। पहिला भन्दा 5 गुणाको फरकले पायो।
लम्केचुवा नगरपालिका वडा नम्बर 5 तिलकपुरका पार्वती थापा समेत अहिले बहुबाली र मिश्रित बालीको प्रयोग गरिरहनु भएको छ। त्यसबाट आफूले राम्रो उत्पादन गरिरहेको थापाको भनाइ छ।
पहिला 2 बाली लाउँथ्यौ भने आज भोलि 3 बाली लाउँछौ। लहरे बाली अनि मुमहरू लाउँछौ, बोडीहरू, तरकारी, बसन्ते मकै, धान, तोरी, गहुँ। पहिला भन्दा आज भोलि आमदानी उत्पादन बढेको छ।
लम्कीका बिस्ना तिमलेसना नेउपाने समेत खेती नयाँ नयाँ सिप सिक्न सफल हुनु भएको छ। उहाँका अनुसार अरू किसान पनि बहुबालीतर्फ आकर्षित भएका छन्।
वर्षमा हामी अब धान रोप्छौ, त्यसपछि लाई छर्छौ, त्यसपछि लाई उखेरेर मकै लगाउँछौ, अनि मुम पनि लगाउँछौ, त्यसमा ढैँचा पनि लगाउँछौ। मुमले अब मलको पनि काम गर्छ, कसैले दाना पनि टिप्छन्, कसैले मल बनाउँछन्।
घोडाघोटी नगरपालिका वडा नम्बर 2 टनकपुरका सरस्वती चौधरी पनि वर्षमा 3 खेती गर्नुहुन्छ। उहाँले बसन्ते मकैसँगै तरकारी र दाल खेती समेत गर्ने गरेको र उत्पादनका साथै आय आर्जनमा समेत वृद्धि भएको सुनाउनुहुन्छ।
मकैमा बोरी पनि लगाउँछ, भिन्डी पनि लगाउँछ, भिन्डी पनि हुन्छ मकैमा। पहिला भन्दा अति राम्रो हुन्छ, धेरै पनि फल्छ।
स्थानीय कृषि सहकारी तथा कृषक समूह मार्फत किसानलाई बहुबाली तथा मिश्रित बाली लगाउन विभिन्न समयमा बाली अनुसार तालिम समेत दिइँदै आएको छ। असल सृजना कृषि सहकारी लम्कीका कृषि प्राविधिक हरिकला माझी
उत्पादन बढाउनका लागि हामीले विभिन्न तालिमहरू दिइराख्छौँ, पनि किसानहरूले पनि गरिराख्नु भएको छ।
बहुबाली भनेको एकै जग्गा जमिनमा दुई वा दुई भन्दा धेरै खेतीबाली लगाउनु हो। यसरी किसानहरूले बहुबाली तथा मिश्रित बाली लगाउन थालेपछि एकातिर किसानहरूले राम्रो उत्पादन गरी आफ्नो आय आर्जन बढाउन सक्छन् भने अर्कोतर्फ माटोको उर्वरा शक्ति पनि बढ्ने देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
ललितपुरमा इन्टेलिजेन्स ट्राफिक लाइट सञ्चालनमा आएको छ। बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले पुल्चोक स्थित ललितपुर महानगरपालिका अगाडिको सड़क छेउमा रहेको स्विच अन गरेर आज प्रविधिको शुभारम्भ गर्नुभएको हो। ललितपुर महानगरपालिकाको लागतमा सवारी साधन व्यवस्थापनका लागि सड़कमा इन्टेलिजेन्स ट्राफिक लाइट शुभारम्भ गरिएको हो। अछाममा लागू औषध नियन्त्रणका लागि तीन महिने अभियान शुरू भएको छ। अछामका सबै स्थानीय तहहरूले तीन महिनाको अवधिमा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विद्यालय र क्याम्पसमा सचेतना कार्यक्रम चलाउने र स्थानीय तहले आफ्नो वार्षिक कार्यक्रममा लागू औषध नियन्त्रणका कार्यक्रम समावेश गर्ने निर्णय गरेको अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो। फ्रान्सको हिन्द महासागर क्षेत्र मायोटमा आएको आँधीका कारण पिउने पानी र खानेकुराको अभावले मानिसहरू मर्न थालेका छन्। आँधीले सड़क मार्ग अवरूद्ध भएपछि मायोट क्षेत्रमा उद्धारकर्मी र आपूर्तिहरू हवाई तथा समुद्री मार्गबाट पठाउने प्रयास गरिएको समाचारमा जनाइएको छ। आँधीका कारण सयौं मानिसहरूको मृत्यु भएको आशंका गरिएको छ भने अस्पताल तथा विद्यालयहरू प्रभावित हुनुका साथै धेरै घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। झण्डै 3,00,000 मानिसको बसोबास रहेको मायोट क्षेत्रमा फ्रान्सकै सबैभन्दा गरीब मानिसहरूको बसोबास रहेको समाचारमा जनाइएको छ। भारतीय तबला वादक उस्ताद जाकिर हुसैनको 73 वर्षको उमेरमा निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई अमेरिकाको सान फ्रान्सिस्को एक अस्पतालमा भर्ना गरिएको थियो। ग्रामी अवार्ड विजेता हुसैनको सान फ्रान्सिस्को एक अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको पारिवारिक स्रोतले पुष्टि गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दलका नेता राहुल गान्धी लगायतका नेताले प्रसिद्ध तबला वादक उस्ताद जाकिर हुसैनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। युक्रेनले आफ्नो पश्चिमी कुर्सक क्षेत्रमा रूसले तैनात गरेका कम्तीमा 30 उत्तर कोरियाली सैनिकको हताहत भएको जनाएको छ। मस्कोलाई सघाउन उत्तर कोरियाले कम्तीमा 10,000 सैनिक पठाएको पश्चिमी अधिकारीहरूको अनुमान छ। सीमा क्षेत्रमा तैनात यी सैन्य इकाइहरूमा नयाँ सैनिकहरू भरिएका छन् र यसमा उत्तर कोरियाली सेना पनि रहेका बताइएको छ। मस्कोको आक्रमणपछि रूस र उत्तर कोरिया बीच सैन्य सम्बन्ध प्रगाढ बनेको छ। रूसले युक्रेनी सेनालाई कुर्सक क्षेत्रबाट बाहिर निकाल्नका लागि उत्तर कोरियाली सैनिकलाई उल्लेखनीय संख्यामा तैनात गर्न थालेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनु भएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन सोमबार थाइल्याण्ड जानु भएको छ। एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गर्ने उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक पुष 2 र 3 गते बस्नेछ। चालू आर्थिक वर्षको गएको 5 महिनामा सरकारको आमदानी र खर्च दुवै कमजोर देखिएको छ। मंगसिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको 28% राजस्व उठाएको छ भने करिब 30% बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। मंगसिर मसान्तसम्ममा वार्षिक लक्ष्यको 27.57% अर्थात 4,05,77 करोड रूपियाँ राजस्व संकलन भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले 14,71 अर्ब राजस्व उठाउने लक्ष्य राखेको छ। चालू आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा 3,52 अर्ब रूपियाँ विनियोजन भएकोमा मंगसिरसम्म 11.58% मात्रै खर्च भएको छ। यस्तै चालूगत शीर्षकमा मंगसिर मसान्तसम्मको खर्च 31.87% रहेको छ। यस वर्ष चालू शीर्षकमा 11,40,66 करोड विनियोजन भएकोमा मंगसिरसम्म 3,63,55 करोड बराबर खर्च भएको छ। त्यस्तै वित्तीय व्यवस्था शीर्षकमा छुट्याएको बजेट वार्षिक लक्ष्यको 41.32% खर्च भएको छ। यस अवधिमा सरकारको विकास खर्च कमजोर देखिएको छ। शेयर बजार मापक नेप्से प्रसूचक सोमबार 51.37 को उच्च अंकले घटेर 2630.91 बिन्दुमा पुगेको छ। सोमबार सबै समूहको उपसूचक रातो देखिएको हो। पर्यटन प्रवर्धनका लागि चितवनको सौराहामा हात्ती तथा पर्यटन महोत्सव गरिने भएको छ। हात्ती तथा पर्यटन महोत्सव पुष 11 गतेदेखि पुष 15 गतेसम्म चल्नेछ। महोत्सवले सौराहामा आन्तरिक तथा बाह्य पर्यटक आगमन वृद्धि हुने विश्वास लिएको छ। नेपाल घुम्न आउने विदेशी पर्यटकलाई क्रिसमस र अंग्रेजी नयाँ वर्षसम्म सौराहामा नै रोक्ने उद्देश्यले हात्ती महोत्सव आयोजना गर्न लागि क्षेत्रीय होटल संघ सौराहाले जनाएको छ।
खेल समाचार।
नेपाल प्रिमियर लीग एनपीएलको प्लेअफ समीकरण पूरा भएको छ। सुदूरपश्चिम रोयल्सले लीग चरणको अन्तिम खेलमा कर्णाली याक्सलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ। सोमबार भएको खेलमा सुदूरपश्चिमले कर्णालीमाथि 6 विकेटको जित हात पारेको हो। यो खेलसँगै प्लेअफ समीकरण पूरा भएको हो। लीग चरणको समाप्तिमा सुदूरपश्चिम रोयल्स शीर्षमा, जनकपुर बोल्स दोस्रोमा, चितवन राइनोस तेस्रो र कर्णाली याक्स चौथोमा रहेर प्लेअफमा छनौट भए। एनपीएलको प्लेअफको पहिलो खेल बुधबार बिहान 9 बजे तेस्रो स्थानको चितवन र चौथो स्थानको कर्णाली बीच हुनेछ। त्यो एलिमिनेटर खेल हुनेछ। त्यस खेलको विजेता टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर प्रवेश पाउनेछ। पराजित हुने टोली एनपीएलबाट बाहिरिनेछ। बुधबार दिउँसो 1 बजे प्लेअफको दोस्रो खेल हुनेछ। प्लेअफको दोस्रो खेल पहिलो क्वालिफायर खेल हुनेछ। त्यसमा शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रोको जनकपुर वोल्स बीच प्रतिस्पर्धा हुनेछ। पहिलो क्वालिफायर खेलको विजेता टोलीले स्वतः फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ। पहिलो क्वालिफायरको पराजित टोली र एलिमिनेटरको विजेता बीच दोस्रो क्वालिफायर खेल हुनेछ। त्यसको विजेता फाइनल पुग्ने दोस्रो टोली हुनेछ। पहिलो संस्करणको एनपीएलको फाइनल शनिबार दिउँसो 12 बजे हुनेछ। नेपालले एसिसी महिला यु19 एसिया कप सोमबार पाकिस्तान विरुद्ध 6 विकेटको ऐतिहासिक जित दर्ता गरेको छ। नेपालले कुनै पनि स्तरमा पहिलो पटक पाकिस्तानलाई हराएको हो। जीतसँगै 2 अङ्क जोडीको नेपालले समूह बीबाट सुपर 4 स्थान पक्का गरेको छ। लगातार दोस्रो पराजय बेहोरेको पाकिस्तान समूह चरणबाट बाहिरिएको छ। पाकिस्तान पहिलो खेलमा भारतसँग 9 विकेटले पराजित भएको थियो। अब नेपालले मंगलबार भारतको सामना गर्नेछ। मलेसियाको बायोमास क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत गरेको 105 रनको लक्ष्य नेपालले 19.1 ओभरमा 4 विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि कप्तान पूजा महतोले 47 बलमा 3 चौकाको मद्दतले अभिजित 47 रनको योगदान गरे। त्यसै गरी सोनी पाखरिमले 13, सिमान केसीले अभिजित 12 र सान परविनले 10 रन बनाए। पाकिस्तानका लागि फतिमा खान र करातुलियनले समान 1-1 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 104 रनको योगफल तयार पारेको थियो। पाकिस्तानका लागि कोमल खान 38, महम एनिसले अभिजित 19, राभाली फरानले 13 र जोफिसान आयलले 12 रन बनाए। नेपालका लागि कप्तान पूजा महतोले 2 तथा रचना कुमारी चौधरी, रिया शर्मा र सीमा केसीले समान 1-1 विकेट लिए।
वहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 24.6, न्यूनतम 7.5 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 20.2, न्यूनतम 4.5 डिग्री सेल्सियस, पोखराको अधिकतम 21.2, न्यूनतम 7.5 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 22.8, न्यूनतम 5.2 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 23.2, न्यूनतम 5.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका 2081 स्वीकृत। अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले जानकारी लिन सक्ने अनलाइन सेवाको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलद्वारा शुभारम्भ। काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख एवं कंग्रेस नेता पीएल सिंहको अन्त्येष्टि। सिंहको निधनमा भोलि नेपाली कंग्रेसले पार्टी कार्यालयहरू बन्द गर्ने। फ्रान्सको मायोट क्षेत्रमा आएको आँधीका कारण पिउने पानी र खानाको अभावले हजारौं मानिस प्रभावित। र मलेसियामा जारी एसीसी अन्डर-19 महिला एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानलाई हराउँदै सेमी फाइनलमा प्रवेश। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।